السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے. پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن. پروڈیوسر ہے ہمارے ساتھ اسفر امام اور انجینئر زبیر طیب. آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، فیس بک کی جانب سے پاکستان میں 103 اور بھارت میں 680 سے زائد فیس بک اکاؤنٹس پیجز ان کی جانچ پڑتال اور ان کو ہٹانے کا فیصلہ. اور پروگرام کے دوسرے حصے میں ہم بات کریں گے پاکستان کے اندر فوجی عدالتوں کا مستقبل کیا ہے. اسی سیگمنٹ میں ہم یہ بھی تذکرہ کریں گے کہ پاکستان کے بارے میں بتایا جا رہا ہے کہ اسے فائنانشیل ایکشن ٹاسک فورس میں گرے لسٹ میں آنے کے سبب کم از کم $10 بلین کا سالانہ نقصان ہو رہا ہے، کیا اقدامات ہیں. اور دوسری سائڈ پہ پہلی مرتبہ اقوام متحدہ نے اس میں ایک قرارداد منظور کی ہے جس میں رکن ممالک سے کہا گیا ہے کہ وہ ٹیرر فائنانسنگ کے خلاف کریک ڈاؤن کریں. سو اہم ڈیولپمنٹ ہے، اس پہ بھی بات ہوگی. ہمارا تیسرا سیگمنٹ پاکستان کے اندر پیٹرولیم مصنوعات کی قیمتوں میں اضافہ. پاکستان کے اندر عوام جو پہلے ہی مہنگائی کے بوجھ کا شکوہ کر رہی ہیں اور حکومت یا حکمران جماعت تحریک انصاف پہ دباؤ بڑھتا ہوا نظر آ رہا ہے، تنقید بڑھتی ہوئی نظر آ رہی ہے، یہ اضافہ کیا سیاسی اثرات رکھتا ہے. پروگرام کا ہمارا جو اگلا سیگمنٹ ہوگا ترکی کے انتخابات پہ نظر ڈالیں گے. ان انتخابات میں دو بڑے شہروں میں صدر طیب اردوغان کی شکست ان کی پارٹی کی مقامی انتخابات میں پریزیڈنٹ کے لیے کیا میسج رکھتی ہے. اور آخر میں اگر وقت بچ پایا تو ہم ضرور کوشش کریں گے کہ ہم جائزہ لیں کہ اب ورلڈ کپ سے پہلے جو آسٹریلیا کے خلاف سیریز تھی، وائٹ واش کے بعد پاکستان کی حکمت عملی کیا ہوگی، کس کمبینیشن کے ساتھ ٹیم میدان میں اتر سکتی ہے. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب. فیس بک جو ہے اس کی انویسٹیگیشنز، اس کی تحقیقات کو پیش نظر رکھتے ہوئے فیس بک انتظامیہ نے 712 اکاؤنٹس جو ہیں، 390 پیجز بھارت کے اندر اور پاکستان کے اندر، ان کو ان اتھینٹک بیہیویئر قرار دیتے ہوئے یا اسپیمنگ بیہیویئر قرار دیتے ہوئے ان کو ریموو کیا ہے. اور ان پیجز کے اندر بھارت کا جہاں تک تعلق ہے وہاں پہ یہ کہا جا رہا ہے کہ زیادہ تر صفحات کا یا اکاؤنٹس کا تعلق کانگریس، جو کہ اس وقت حزب اختلاف کی جماعت ہے اور وہ انتخابات سے پہلے حکومت کے خلاف زیادہ سے زیادہ مواد یا تشہیر کر رہی تھی، اس لیے اس کو ہٹایا گیا ہے ڈوبیس اکاؤنٹس سے. کئی ایک اسی طرح ایک دو ایپلیکیشنز کو پروموٹ کرنے والے اکاؤنٹس تھے، وہ ایپلیکیشنز پرائم منسٹر نریندر مودی، ان کی جو کیمپین ہے یا بھارتیہ جنتا پارٹی کی جو کیمپین ہے اس کی وہ سپورٹ کرتی ہیں، ان کو بھی ریموو کیا گیا ہے. پاکستان میں 57 اکاؤنٹس، 24 پیجز اور 15 انسٹاگرام اکاؤنٹس، ان کو بھی ان اتھینٹک قرار دیا گیا ہے. اور یہ کہا گیا ہے کہ پارٹ آف نیٹ ورک وچ اوریجنیٹڈ ان پاکستان واز لنک ٹو امپلائی آف یونٹ آف پاکستانی ملٹری، پاکستان کی فوج کے یونٹ کے کچھ ملازمین کے ساتھ یہ نیٹ ورکس یا یہ جو اکاؤنٹس ہیں وہ وابستہ ہیں اور ان کو بھی ان اتھینٹک قرار دیا گیا ہے. سو یہ ریموو کیا گیا ہے. فیس بک کے کیا قواعد و ضوابط ہوتے ہیں، کس چیز کو، کس طرح کے مواد کو وہ فیس بک کا جو ایک ٹرمز اینڈ کنڈیشنز کا ایک اگریمنٹ ہوتا ہے جو عام صارف ظاہر نہیں پڑھ پاتا ہے، وہ اس کی خلاف ورزی ہوتی ہے، کس طرح سے یہ انفلوئنس کرتی ہیں. اور بظاہر ایک سوال یہ بھی ذہن میں آتا ہے کہ اگر یہ سوشل میڈیا ہے جو کہ ہر ایک کے لیے کھلا ہے، سو وہ اپنی پسند ناپسند کا اظہار، حتیٰ کہ سیاسی پسند ناپسند کا اظہار کیوں نہیں کر سکتا؟ کیا ایسے اکاؤنٹ جو ہے اتھینٹک ہیں، جس میں آئیڈینٹیٹی کسی شخص کی واضح ہے اور وہ کوئی متنازع مواد نہیں چھاپ رہا، کیا اس کے لیے گنجائش ہے بھلے وہ پولیٹیکل ہو، اپنی سیاسی رائے کا اظہار کرتا ہو؟ اس پہ ہم گفتگو کریں گے. ہمیں جوائن کر رہے ہیں شہزاد احمد صاحب فرام بائٹس فار آل، ڈیجیٹل رائٹس کی یہ تنظیم ہے، اور بھارت سے ڈاکٹر گرگ وہ ہمیں جوائن کریں گے. آئی ٹی پروفیشنل ہیں، ڈیجیٹل میڈیا، سوشل میڈیا، اس کے اوپر ان کی اسپیشلائزیشن ہے، ان سے بھی ہم اسی بارے میں جانیں گے. شہزاد صاحب بہت شکریہ آپ کا. بتائیے گا فیس بک کو یہ کیوں ضرورت پیش آ رہی ہے اس طرح کے کریک ڈاؤن کی، اس طرح کے پیجز کو ریموو کرنے کی.
آج کا جو ان کا قدم سامنے آیا ہے وہ تو بہت انپریسیڈنٹڈ، ہم ابھی تک اس کی جو جزیات ہیں ان کو سمجھنے کی کوشش کر رہے ہیں. ایک یہ ہے کہ انآتھینٹک پیجز کو بلاک کیا گیا. 5 پیجز پہ جو یوزرز تھے ان کی تعداد تقریباً 2.8 ملین بتائی گئی ہے، جو کہ ایک بہت بڑی تعداد ہے. اور کہا گیا کہ یہ ایک کوآرڈینیٹڈ نیٹورک فیشن میں اپنے مواد کو پلیٹ فارم بڑھتے تھے. یہ بات اب تک حیرت کا سبب ہے، ہمارے دوست میڈیا شاید اس پہ روشنی ڈال سکے. کہا یہ گیا کہ آئی ایس پی آر کے پیجز کو بند کیا جا رہا ہے، اور इंडिया में कांग्रेस के पेजेस को कि जो आईपीआर से मुतालिक जो कंटेंट है उसको बढ़ावा दे रहे थे। तो हम ये समझते हैं कि इस किस्म के बिहेवियर्स को सिर्फ पॉलिटिकल पार्टीज में पाकिस्तान में भी और इंडिया में भी बहुत नजर आते हैं। यहाँ पर बीजेपी के किसी भी पेज को बंद नहीं किया गया, तो हमें तो ये भी लग रहा है कि शायद कहीं ये किसी तरीके से इलेक्शंस को इन्फ्लुएंस करने का कोई तरीका ना हो। बहरहाल ये बहुत सारी जुज़ियात हैं जो सामने आ रही हैं।
ठीक है, लेकिन कुछ तीन पेजेस कह गए हैं जो बीजेपी की जो एप्लीकेशंस को जो प्रमोट कर रहे हैं उन कुछ तीन सफात को भी इसमें से रिमूव किया गया है।
हाँ, लेकिन उस तरह नहीं, और इस तरह से लिंक जो क्रिएट किए गए हैं आईएसपीआर के साथ ऐसा नहीं हुआ। बहरहाल अमूमी तौर पर जो हम देख रहे हैं उसमें यूं है कि कोई भी कंटेंट की बुनियाद पर नहीं काउंट किया गया।
ठीक है,
इन्हें इन्हें जो इनऑथेंटिक
कंटेंट का वाक्य इसमें कहा गया है, इवन वहां से भी और यहां पे भी। लेकिन मैं ये पूछना चाहूंगा कि आईएसपीआर हो, पाकिस्तान के सिक्योरिटी के इदारे हों, इवन जो सिविलियन सिक्योरिटी के इंस्टीट्यूशंस हों, उनको तो बजाते खुद ये बहुत तशकीक रही है कि बेनामी अकाउंट्स जो हैं, अनऑथेंटिक अकाउंट्स जो हैं, वो मसाइल पैदा करते हैं। सो अगर उसके अपने मुलाजमीन के साथ वाबस्ता हों कुछ अकाउंट्स, सो ये चीज़ उनकी अपनी क्रेडिबिलिटी को चैलेंज नहीं करती?
देखें, असूली तौर पर पहले हम असूली बात करते हैं, वो ये है कि एक्सप्रेशन जो है उस पर कदगन नहीं होना चाहिए। इजहार राय की जो आजादी है वो सबके लिए यकसा होनी चाहिए, चाहे वो पॉलिटिकल चाहे वो है। अब ये जो इनऑथेंटिक बिहेवियर की बात की है, इसमें एक फिनोमिना बहुत अच्छे तरीके से सामने आ रहा है, वो है साइबर आर्मीज का। ये पॉलिटिकल पार्टीज भी और स्टेट एंटिटीज भी, मुख्तलिफ अथॉरिटीज अपनी अपनी आर्मीज को, हम आर्मी इसलिए कह रहे हैं इनको कि ये ग्रुप्स हैं, ये वो ग्रुप जो कि बहुत फोर्स है, एड है, इसके पास कन्विक्शन है, रीजन है, और इस तरीके से ये काम करते हैं। तो बहरहाल उस हवाले से हम ये समझते हैं कि अगर जो कम्युनिटी स्टैंडर्ड के अलावा हमने ये भी देखा कि एक्सप्रेशन पर कदगन लगाया जाता है, इंसाइटमेंट को नहीं रोका जाता, इंसाइटमेंट टू वायलेंस को, इस जमीन में जो कमजोर ग्रो हैं हमारे माशरों में उनके ऊपर पाबंदियां आई हैं।
ठीक है,
जो आज का वाक्य है वो
जी शहजाद साहब, आपकी आवाज़ भी कट रही है, लेकिन मैं ऐसे पहले के जो है आप हमारे प्रोड्यूसर आपको दोबारा रब्ता करते हैं, अगर मुमकिन हो तो बेहतर सिग्नल्स वाली जगह पे हुई है। लेकिन आपने फ्रीडम ऑफ एक्सप्रेशन की बात की, आपको बताते चलें कि अमेरिका समेत तरक्की याफ्ता दुनिया के अंदर भी जो सरकारी इदारे हैं और बिलखसूस अगर कोई सेंसिटिव हैसियत रखते हैं सरकारी इदारे, तो उनके मुलाजमीन को कहा जाता है कि वो सोशल मीडिया का इस्तेमाल ना करें, या तक कि ज़ाती सफात के अंदर भी वो बहुत एहतियात करें। ज़ाती सफात में फैमिली पिक्चर शेयरिंग वो तो हो सकती है, लेकिन बाकी कंटेंट के ऊपर वो बात नहीं करते हैं, ये बाकायदा कहा जाता है। और ये आज़ादियाँ मैं इसको सरेंडर करना नहीं कहूँगा, लेकिन ये रेगुलेशन का हिस्सा होते हैं। जब आप कोई ख़ास जॉब अपने लिए कबूल करते हैं तो उसके बदले में आपको ये सरेंडर करना पड़ता है। हमें ज्वाइन करना था ग्रेगरी गार्ग साहब ने, लेकिन वो नहीं है, तो भारत से हमारे साथ बिग विजय साहब हैं, वो पोर्टल अपनी चलाते हैं, एक अखबार के एडिटर भी हैं, सोशल मीडिया के ऊपर काफ़ी काम करते हैं, रिसर्च है उनकी। बहुत शुक्रिया सर, आपने हमारे लिए वक्त निकाला। आप ज़रा इसके ऊपर रोशनी डालिएगा कि एक जनरल और जेनेरिक क्वेश्चन वही है कि क्या अगर आइडेंटिटीज वाजे हों, पता हो कि कौन लोग चला रहे हैं, तो फिर कोई कजिया नहीं है? फिर क्या ये फ्रीडम ऑफ एक्सप्रेशन के ख़िलाफ़ है? फेसबुक की क्या सेंसिटिविटीज़ हैं, ख़ासतौर पर अगर इलेक्टोरल प्रोसेस से मुतालिक अगर कोई कंटेंट है या कैंपेन से मुतालिक हैं, तो उसकी सेंसिटिविटीज़ क्यों बढ़ जाती हैं? और ये जो भारत के अंदर कोई 680 से ज़ायद अकाउंट्स जो हैं वो रिमूव किए गए हैं या आइडेंटिफाई किए गए हैं जो उनके मुताबिक इन ऑथेंटिक बिहेवियर्स के हामिल थे, सो इन ऑथेंटिक बिहेवियर क्या होता है सोशल मीडिया की टर्म में? फेसबुक को क्यों रिमूव करना पड़े ये अकाउंट्स?
सर देखिए, ये जो फेसबुक जो शुरू हुआ था जब, तो एक फ्रेंड्स के बीच में एक सोशल पिक्चर शेयर करने, खुशी शेयर करने और इन सब चीजों को लेके एक अपना मोमेंट शेयर करने के लिए, इसलिए सोशल मीडिया की शुरुआत, एक फेसबुक जो शुरू हुआ वो इसकी शुरुआत ऐसे हुई। बाद में धीरे धीरे जब बढ़ा तो इसमें किस्म किस्म के लोग आने लगे। फिर उसके बाद जब अमेरिका में इलेक्शंस हुए तो इसमें ओसामा ने सबसे पहली बार इलेक्शन में यूज किए
ओबामा ने, प्रेसिडेंट ओबामा ने, जी हाँ
ठीक है। उसके बाद धीरे धीरे फिर उसके बाद ये चीज लोगों की रीच बढ़ने लगी, सोशल मीडिया पे लोग आने लगे, इंटरनेट दुनिया भर में उसकी खपत बढ़ने लगी, और उसके बाद जो है डाटा सस्ता हुआ, डाटा सस्ता हुआ तो लोग की रीच जो है मोबाइल फोन पे जो जो लोग 1-1 GB यूज करते थे महीने भर में, वो आज की डेट में 30 GB 40 GB 50 GB 1-1 इंडिविजुअल वो चीज यूज कर रहा है। अब इसको जो यूज करने का है ये एक तरीके से, अब इसमें जो है पॉलिटिकल पार्टियां घुस गई, उसके बाद ट्विटर और जो सोशल मीडिया पे जो अलग अलग नेताओं के और अलग अलग पार्टियों के अकाउंट बनने लगे, उसके बाद उन बयानों को लेकर मीडिया, अगर ट्विटर ट्विटर पे कोई नेता कुछ लिखता है तो उस पे बहस होने लगी। आज की डेट में लोग पर्सनल इंटरव्यू से लोग कम खबरें निकालते हैं, और ट्विटर पे किसी नेता ने क्या लिखा इस पे खबरें ज्यादा हो जाती हैं, उस पे डिबेट चलती है, उस पे पूरा पूरा आधे घंटे 1 घंटे निकाल दिया जाता है, उसका इशू बना दिया जाता है। तो उसके बाद जब ये पॉलिटिकल पार्टीज आने लगी तो उनके फॉलोअर्स भी आने लगे, पार्टियों के अलग अलग ग्रुप बन गए, अलग अलग फैन क्लब बन गए, उनके बीच में वार होने लगी। ये इसको जो है सोशल मीडिया को एक दुधारी तलवार की तरह यूज किया जाने लगा। ये एक तरफ आपको पब्लिसिटी भी करवाती है तो दूसरों को डिफेम करने के लिए भी उसको यूज किया जा रहा है कि मैं पॉपुलर अगर नहीं हो रहा हूं तो मैं दूसरे को डिफेम कर दूं। तो इस कारण लोगों ने जो है सोशल मीडिया का यूज गलत तरीके से शुरू कर दिया, और ये फेसबुक ने आज से ही नहीं शुरू किया, उससे पहले से भी कुछ शब्द गाली गलौज या इन सब चीजें, ये सब चीजें इसलिए वो वर्ड पकड़ के, या कोई कंटेंट ऐसा है जिसमें हिंसा है या कुछ अलग गाली गलौज है, तो इन सबको भी बैन किया था। लेकिन आज की देखा जाए तो आज के लिए जो अगर ये कहा जा रहा है कि पॉलिटिकल पार्टी से पर्टिकुलर पार्टी से ही लोगों को बैन किया गया है, उनके पेजेस बंद किए गए हैं, तो अगर कुछ कंटेंट ऐसा होगा जो फेक न्यूज होगा या कुछ और होगा तो उसकी वजह से अगर बैन हुआ है तो।
लेकिन इसमें ऐसा तो नहीं है बिग विजय साहब कि कहीं जो एथिक्स है उसके यूजेज के उसकी वायलेशन, फॉर एग्जाम्पल ये बिल्कुल मैं यकीन से कह सकता हूँ कि बीजेपी का जो ऑफिशियल पेज है या कांग्रेस का ऑफिशियल पेज है वो चल रहा होगा, लेकिन शायद फेसबुक एथिक्स ये कहते हैं कि आप अपनी प्रमोशन तो कर सकते हैं, आप दूसरे को जो है वहाँ पे क्या कहना चाहिए, क्रिटिसाइज नहीं कर सकते, विक्टिमाइज नहीं कर सकते, और उसका जो इमेज है वो खराब नहीं कर सकते।
आप थोड़ा एक लिमिट होती
इंसल्ट
है,
नहीं
जहाँ से आप क्रिटिसाइज के अलावा आप डिफेम शुरू कर
डिफेम मेरा वर्ड डिफेमेशन के लिए नहीं जा सकते
के बारे में। हाँ, अगर आप किसी को डिफेम करते हैं, उसके बारे में गलत न्यूज फैलाते हैं, तो वहाँ पे किसी को भी दिक्कत हो सकती है, वो कोई इंडिविजुअल हो या कोई पार्टी हो या कोई और हो।
सही,
अगर कंपनी भी है या पार्टी है या कोई इंडिविजुअल हो तो उसको प्रॉब्लम तो होगी।
एग्जैक्टली, और दूसरा ये जो बेनामी अकाउंट्स होते हैं, अनऑथेंटिक हैं, और इनऑथेंटिक का लफ्ज़ हमने इस्तेमाल किया, ये अनऑथेंटिक बिहेवियर्स हैं जो स्पैमिंग में भी आ जाते हैं, और ये कि कोई बंदा उसको फेस नहीं है उसके पीछे, नामली तो फेसबुक से मुराद ये है ना कि फेस उसका सामने हो, अगर कोई बेशक जितना पॉपुलर पेज भी हो अगर उसके पीछे कोई फेस नहीं है, कोई ओनरशिप नहीं है, तो क्या फेसबुक के ये राइट बढ़ जाते हैं कि वो उसको रिमूव कर दे, डिनाउंस कर दे उस पेज को?
बिल्कुल, अगर इस तरह तो फेक मैक्सिमम आप देखिए अभी फेसबुक ट्विटर सब ने अपना जो फेक अकाउंट थे उसको कम किया गया, जिससे बड़े बड़े लोग जो फॉलोअर जो है बढ़ाते हैं, फॉलोअर जिनके ज्यादा थे उनके फॉलोअर भी कम हुए हैं, यहाँ तक कि यूट्यूब ने भी अपना ये काम किया कि जो
फेक फॉलोअर्स
थे उनको हटाया। ठीक है, यूट्यूब ने भी किया, ये ट्विटर ने भी किया, ये फेसबुक भी कर रहा है, तो फेक अकाउंट जो है वो बंद होना चाहिए। फेक अकाउंट के अगर फेक अकाउंट कोई भी फेक अकाउंट अगर कोई बना हुआ है उसमें अगर किसी को डिफेम करने की कोशिश की जा रही है या कोई अलग तरीके से गलत काम हो रहा है तो उसको अगर बंद किया जा रहा है तो अच्छी बात है। ये फेसबुक नहीं, सारे सोशल मीडिया प्लेटफॉर्म को ये करना चाहिए।
शहजाद अहमद साहब एक बार फिर हमारे साथ हैं, बाइट्स फॉर ऑल ये एक डिजिटल राइट्स की ऑर्गेनाइजेशन है, उसके साथ उनकी वाबस्तगी। शहजाद साहब इसी सवाल को आप रिस्पॉन्ड कीजिएगा, यानी फेसबुक के लिए पेज के लिए या अकाउंट के लिए फेस होना ज़रूरी है, और दूसरी बात यह कि प्रमोशन तो वालबन अलाउड होगी, अभी पाकिस्तान के अंदर इलेक्शंस हुए हैं हमने देखा है, तमाम सियासी जमातों को बाहसियत जर्नलिस्ट हमने सबके पेजेस सब्सक्राइब किए हुए थे, के लाइक कर रखा था ताकि उनकी फीड्स हमें आती रहें कि वो खुद क्या कह रहे हैं। सो अगर आप एथेंटिक एटीट्यूड के साथ, एथेंटिक अपनी अप्रोच के साथ वहाँ पे जाते हैं तो फेसबुक को इस पे एतराज़ नहीं है, राइट? सो इशू इन अथेंटिक बिहेवियर्स का है एक बात, और दूसरा ये कि ओनरशिप का है, और तीसरा ये कि अगेन कि डिफेमेशन नहीं, अपनी प्रमोशन अलाउड है। क्या ये चीज़ें चलती हैं फेसबुक के कॉन्टेक्स्ट में?
अच्छा, पूरी दुनिया में जो एक्टिविस्ट हैं उनको फेसबुक की जो रियल नेम पॉलिसी है उससे उनको एतराज भी है और उसकी मुश्किलात भी हैं। हमारा यह ख्याल है कि सोशल मीडिया में अनोनिमिटी को प्रोटेक्ट करना भी जरूरी है, खास तौर पर उन ग्रुपों के लिए कि जो बहुत खुलकर सामने आकर अपनी बात नहीं कर सकते। फॉर एग्जांपल, बहुत सारी रिलीजियस माइनॉरिटीज हैं जो अगर एनोनिमिटी को इस्तेमाल ना करें तो शायद सोशल मीडिया पर उनकी प्रेजेंस बिल्कुल भी ना रह पाए। ये कह देने के बाद मैं ये समझता हूं कि अगर सोशल मीडिया पर आप हेट स्पीच देखते हैं तो हमारे ख्याल के मुताबिक हेट स्पीच को काउंटर किया जा सकता है मोर स्पीच के साथ
जी।
लेकिन जब वो डेंजरस स्पीच बन जाती है, जब वो इंसाइटमेंट टू वायलेंस बन जाती है, तो इसके लिए फिर हमें फेसबुक की जरूरत नहीं है कि फेसबुक को हम पहुंचेंगे, और वो उसके लिए तो लोकल लॉज भी मौजूद है अगर उनकी इंप्लीमेंटेशन की जाए। अच्छा, अब ये रिस्पॉन्सिबल बिहेवियर जो है ये इंकल्केट करने की जरूरत है यूजर्स के लेवल पर भी, जो रेगुलेटर्स हैं उनके लेवल पर भी, और फिर प्लेटफॉर्म के लेवल पर भी। लेकिन जब हम ये देखते हैं कि स्टेट या प्लेटफॉर्म पार्टी बन जाता है तो उससे फिर मुश्किलात पैदा होती हैं। तो हम ये समझते हैं कि जैसे एनोनिमिटी को प्रोटेक्ट करने की जरूरत है, उसी तरीके से रिस्पॉन्सिबल यूज ऑफ सोशल मीडिया उसको बढ़ावा देने की भी जरूरत है। और बाकी जहां तक इसके वसाइल हैं उनके लिए मुल्की कवानीन भी काफी हैं, और मैं नहीं समझता हूं कि डिफेमेशन या इस किस्म के थ्रेट्स की वजह से हमें कदवरें लगानी चाहिए प्लेटफॉर्म्स के ऊपर।
सो अगेन, इसको 30 सेकंड में फिर समअप कीजिएगा। सो जो कदगने सिक्योरिटी इंस्टीट्यूशंस की तरफ से आम आदमी या आम ग्रुप पे आती हैं, क्या इस इनिशिएटिव के बाद जिसमें बजाते खुद सिक्योरिटी के इदारों के एम्प्लाई, बजाते खुद इदारे नहीं हैं, शायद एक ये भी तो वजह हो सकती है शहजाद साहब की, अगर हम इसको उस दूसरे स्पिरिट में लें कि चूँकि एम्प्लाइज अलाउड नहीं है, वो मुख्तलिफ नामों के साथ अपने फेसबुक अकाउंट क्रिएट करते हैं लेकिन उनकी वाबस्तगी एक इदारे से है तो इसलिए वो वाजे नहीं करते, इस तरह के भी अकाउंट्स आपके ख्याल में उसका हिस्सा बने हुए होंगे?
देखिए, मैंने पहले ही शुरू में ही एक बात कही कि जहां तक एक्सप्रेशन और पॉलिटिकल एक्सप्रेशन है उसकी तो खुली आजादी होनी चाहिए। अब ये जो अब वाकया हुआ है आज, इसके बाद इसकी बहुत सारी नेगेटिव जहते हैं जो हमारे सामने आएंगी। कंट्रोल्स बढ़ेंगे, इसके अलावा फेसबुक की आम ट्विस्टिंग बढ़ेगी, इसके अलावा अब कोई भी शख्स जो है वो नए से नए बहाने बनाकर कदवनों के तरीके सोचेगा और इसके अंदर फिर फेसबुक इंक्रीजिंगली पार्टी बनता चला जाएगा। तो हम ये समझते हैं कि ये एक स्लिपरी स्लोप है, इसके नुकसान ज्यादा होंगे, इसके फवायद कम होंगे, और मुझे हमें मजीद इसको समझने की जरूरत है, इसकी जजियात को कि ये फैसला क्यों किया गया और इसके किस किस्म के नतज आएंगे। मेरा ख्याल है कि ये उस वक्त सामने आएगा कि जब ये जिन पेजेस को डाउन किया गया है उनके मालिकान उनके एडमिन अपील करेंगे और वजूहात जानने की कोशिश करेंगे, तो तब हम ज्यादा बेहतर तरीके से समझ पाएंगे। अभी तो ये हमारे ख्याल में ये मुनासिब कदम नहीं था।
बहुत शुक्रिया शहजाद अहमद साहब, बाइट्स फॉर ऑल डिजिटल राइट्स ऑर्गेनाइजेशन से आपने हमें ज्वाइन किया, और बेग विजय साहब आपके भी हम ममनून हैं, आप भारत से हमारे साथ थे। एक ब्रेक सामने, ब्रेक के बाद वापस आते हैं और बात करते हैं प्रोग्राम के अगले सेगमेंट पे।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग मैं हूँ असद हसन, और प्रोड्यूसर हैं हमारे साथ अस्फर इमाम। प्रोग्राम के इस हिस्से में हम बात करेंगे, तीन डेवलपमेंट्स हैं, क्विक एनालिसिस उस पर लेंगे। एक तो ये कि पाकिस्तान के अंदर फौजी अदालतों की मुद्दत ख़त्म हो रही है और इसमें समात का अदालत के अंदर जो मुकदमात थे उनमें समात का काम भी रोक दिया गया है। 2 साल ये आइनी मुद्दत थी जो मुकम्मल हो चुकी है और हुकूमती ख्वाहिश के बावजूद इसमें तोसी अभी तक नहीं हो पाई है। उसमें हुकूमत और अपोजिशन का इस बारे में जो इजलास होना था वो भी नहीं हो सका। जनवरी को वफाकी काबीना के इजलास में फौजी अदालतों की मुद्दत में तोसी का फैसला किया गया था, लेकिन पार्लियामेंट में 2/3 अक्सरियत की हिमायत हासिल नहीं हो पाने के बायस हुकूमत की जानब से इस पर कोई पेशरफ्त अमल में लाई नहीं जा सकी है। ना कोई पोलिटिकल कंसेंसस है और ऑफकोर्स जो कि हुक्मरान जमात तहरीक इंसाफ उसको कोई ऐसी टू थर्ड मेजॉरिटी भी हासिल नहीं है कि वो ऐसे बड़े फैसले कर सके। तो ये जो पोलिटिकल कोऑर्डिनेशन में कमी है इसका क्या रास्ता निकल सकता है, इसी से थोड़ा सा वो लिंक्ड है। चूँकि फौजी अदालतें भी जिस वाक़े के बाद पाकिस्तान के अंदर बनाई गई थी उन्हीं दिनों में नेशनल एक्शन प्लान भी बना था और नेशनल एक्शन प्लान के अंदर जिन कालेदम तंजीमों के ख़िलाफ़ क्रैकडाउन का फैसला किया गया था या शख्सियात के ख़िलाफ़, वहाँ पे ज़्यादा इत्मीनान ना होने के सब पाकिस्तान को गुज़श्ता साल ग्रे लिस्ट में, फाइनेंशियल एक्शन टास्क फोर्स की ग्रे लिस्ट में डाल दिया गया था। उस दर्जाबंदी में पाकिस्तान के फॉरेन मिनिस्टर आज बजाते खुद तस्लीम करते हैं कि ग्रे लिस्ट में जाने से $10 बिलियन सालाना का नुकसान हुआ है। अगर ब्लैक लिस्ट में गए तो ये एस्टिमेट उससे ज़्यादा हो सकता है। इसी असना में अक़वाम मुत्तहिदा की जानिब से एक करारदाद मंजूर की गई है अपनी नौइयत की पहली, जिसमें तमाम रुकन ममालिक से ये कहा गया है कि वो टेरर फाइनेंसिंग के ख़िलाफ़ क्रैकडाउन करें। सो इंटरलिंक्ड हैं सारी चीज़ें। मोहम्मद अली एहसान साहब हमारे साथ हैं, फॉर्मर आर्मी ऑफिसर, फॉर्मर कर्नल और PhD हैं और एजुकेशनिस्ट हैं। डॉक्टर प्रोफेसर मेहदी हसन साहब हमारे साथ हैं, ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान के सरबराह हैं, तजियाकार हैं, एजुकेशनिस्ट हैं और राइट्स के इश्यूज़ के ऊपर आपको मालूम है एक तो इदारे के सरबराह हैं लेकिन अदरवाइज़ भी बोलते रहते हैं और बात उस पर करते हैं, लिखते हैं खुल के। डॉक्टर साहब बहुत शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला। अभी बताया गया कि हमारे दोनों मेहमान हमारे साथ मौजूद नहीं हैं। फौजी अदालतों के ऊपर अगर हम बात कर लेते हैं, पेशावर में आर्मी स्कूल पर आपको याद है सामिन, जब हमला हुआ दिसंबर में 16 दिसंबर को, तो उसके बाद 2015 जनवरी में 21वीं आईनी तरमीम के ज़रिए फौजी अदालतें कायम की गईं और जनवरी 2017 में आईनी तरमीम मुकम्मल होने के बाद मार्च में इन अदालतों के दौरानिए में मज़ीद 2 साल की तौसी की गई। फौजी अदालतों की मुद्दत 30 मार्च को ख़त्म हो गई है। पाकिस्तानी फ़ौज ने शोबा तालुकात आमा के ISPR की जानिब से जो आदाद व शुमार जारी किए गए उनके मुताबिक फ़ौजी अदालतों के क़याम से लेकर दिसंबर तक वफाकी हुकूमत ने समात के लिए 717 मुकदमात भिजवाए, जिनमें से 546 मुकदमात फ़ौजी अदालतें निपटा चुकी हैं। इन 546 फैसलों में से 310 केस सजाए मौत के थे और 234 मुख्तलिफ कैदियों की सजाएँ थी कैद की, जबकि 2 मुलजमान को बरी भी इसमें किया गया। डॉक्टर मेहदी हसन साहब से हमारा रब्ता हो गया। डॉक्टर साहब बेहद शुक्रिया आपका। पहले इस हिस्से में हम बात कर रहे हैं फ़ौजी अदालतों में तोसी के इम्कान के ऊपर। अपोजिशन जो है वो पाकिस्तान तहरी पीपल्स पार्टी और पाकिस्तान मुस्लिम लीग नवाज दोनों इनकार कर चुकी हैं कि अब हालात बदल चुके हैं, हम इसमें तोसी नहीं करेंगे। PTI की ये इसमें ज़्यादा अहलियत नज़र नहीं आती कि वो इंगेज कर सकें, बाकी सियासी जमातों को साथ लेके चल सकें। सो फौजी अदालतों का क्या मुस्तकबिल नज़र आता है, अगर आर्मी या तो फिर ये कि आर्मी सबको बिठा के कहेगी तो सब मान सकते हैं, क्या ख्याल है आपका?
जी अगर आर्मी कहेगी तो मान लेंगे, लेकिन जो स्टैंड लिया है अपोजिशन ने उन्होंने ये कहा है कि अब हालात बदल चुके हैं और अब जरूरत नहीं है। जब बनाई गई थी उस वक्त दहशतगर्दी बहुत ज्यादा थी और सिविल अदालतों में गवाह नहीं आते थे या डरते थे और गवाही नहीं देते थे, ये दहशतगर्दों के खिलाफ फैसले नहीं हो सकते थे। जो सिविल अदालतों में नहीं होते थे फैसले, वो फैसले फौजी अदालतों में किए जाते थे।
सही।
आज जो कहा है हुकूमती तरफ से ये कहा गया है कि ये नेशनल एक्शन प्लान के तहत बनाई गई थी अदालती, और वो नेशनल एक्शन प्लान क्योंकि अभी तक ऑपरेटिव है, चल रहा है, तो इसलिए इनका होना जरूरी है।
सही।
तो मैं ये समझता हूँ कि ये जब तक इसका फैसला उसमें पार्लियामेंट में ही हो जाना चाहिए और ये नौबत जो है अगर सुप्रीम कोर्ट तक ना जाए तो ज्यादा बेहतर होगा, क्योंकि पहले भी सुप्रीम कोर्ट ये कह चुकी है कि आप पार्लियामेंट फैसले पार्लियामेंट में किया करें, हमारे तक ना लाया करें।
सही।
तो मैं समझता हूँ कि इसको पार्लियामेंट में ही فیصلہ ہو جانا چاہیے.
ٹھیک ہے, لیکن یہ جو بھی بریفنگ بھی دی گئی ہے آف کورس, اس میں بنیادی طور پہ پاکستان بھارت تعلقات کے پس منظر میں تھی, لیکن جو ہے کیا یہ چیزیں جو ہیں چونکہ انٹرنیشنلی کنیکٹ کرتی ہیں پاکستان کو, ایف اے ٹی ایف کا معاملہ ہے, اقوام متحدہ بھی اب اس پہ کہہ رہی ہے کہ کریک ڈاؤن کیا جائے جتنے بھی رکن ملک ہیں, سو یہ معاملہ پوری باقی جو گلوبل کمیونٹی ہے اس کے لیے بڑی حساسیت کا حامل ہوتا جا رہا ہے. سو اس اعتبار سے لگتا ہے کہ کوئی کنسنسس بلٹ ہو پائے گا نیشنل انٹرسٹ میں.
دیکھیے بات یہ ہے کہ پاکستان کی جو ریپوٹیشن تھی وہ دہشت گردی کی وجہ سے بہت نیگیٹو بن گئی تھی, اور اس کے لیے ضروری تھا کہ نہ صرف دہشت گردی کو ختم کیا جائے بلکہ وہ دنیا کو نظر بھی آنا چاہیے کہ پاکستان سنجیدگی سے دہشت گردوں کے خلاف ایکشن لینے میں سنجیدہ ہے اور اس کے نتائج بھی نظر آنے چاہیے. چنانچہ خاص طور پہ وہ جو آرمی پبلک اسکول کا واقعہ ہوا تھا اس کے بعد سے جو ایکشن لیے گئے اس نے دہشت گردی کو بڑی حد تک ختم کیا, اور بہت سے ایکشن لیے گئے دہشت گردی کے خلاف اور ان کا نتیجہ بھی نظر آیا.
صحیح.
تو میں یہ سمجھتا ہوں کہ پاکستان کی ریپوٹیشن کے لیے کہ یہ ایک ترقی پسند جمہوری ملک ہے, ملٹری کورٹس اصولاً تو نہیں ہونی چاہیے اور سول کورٹس کو اپنے پیسے خود سول کورٹ میں ہونے چاہیے, اور اگر کوئی کمی ہے خامی ہے سول کورٹ کی پرفارمنس میں تو ان کی وجوہات کو دور کرنا چاہیے.
جی.
ملٹری کورٹس کا موجود ہونا کوئی جمہوری اس کے لیے کلچر کے لیے اور جمہوری شہرت کے لیے ملک کی وہ کوئی مناسب بات نہیں ہوگی.
جی, کرنل محمد علی احسان صاحب سے ہمارا رابطہ ہو گیا ہے, تجزیہ کار ہیں, ایجوکیشنسٹ ہیں, اور کرنل صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا ہے. تھوڑی سی غلط فہمی بھی ہوئی, ہمارا خیال تھا کہ آپ سے بات ہو چکی ہے اور آپ کو ایمرجنسی بھی ہمیں زحمت دینا پڑی ہے. ہم بات کر رہے ہیں دو ڈیولپمنٹس ہیں, ایک تو یہ کہ فیوچر کیا ہے پاکستان کے اندر فوجی عدالتوں کا, چونکہ اس کی مدت مکمل ہو چکی ہے اور حکومت اور اپوزیشن ایک پیج پہ نہیں ہے, کیا ملٹری انسٹیٹیوشنس کی بریفنگ ان کو ایک پیج پہ لا سکتی ہے, کیا فیوچر آپ کو نظر آتا ہے؟ پھر دوسرا سوال اسے لنکڈ ہے وہ میں الگ کرتا ہوں. پھر
موقع پر یہ اس کی نیکسٹ لائن ٹائم پورا ہوا ہے ملٹری عدالتوں کا, جب دیر از بہت زیادہ آپس میں ڈفرینسز بہت زیادہ نمایاں ہو چکے ہوئے ہیں اپوزیشن کے اور حکومت کے. آبویسلی جب تک کہ ٹو تھرڈ میجورٹی نہیں ہوگی تو یہ کام حکومت نہیں کر سکے گی. تو لیگلی تو مجھے آئی ایم ناٹ ایکسپرٹ, مجھے یہ نظر آتا ہے کہ مشکل ہے, لیکن آپ نے جیسے بالکل صحیح فرمایا کہ یہ جو بریفنگ ہونے جا رہی ہے ملٹری کا بہت بنیادی رول ہے, پلئنگ اے ویری فنڈامنٹل رول ان دا وے جیسے اوور آل ٹیررزم کے خلاف ایک سرج ہے. تو اگر یہ پوائنٹ آف ویو اکراس دا بورڈ اپنی پارٹی انٹرسٹ کو ہٹا کے اپنی فرکشن بٹوین اپوزیشن اور گورنمنٹ اس کو پیچھے سائن لائن کر کے ملک کے مفاد میں اگر یہ سوچ کے دیکھا جا سکتا ہے تو میرے خیال میں تو بڑا اچھا ڈیسیزن ہوگا کہ ابھی بھی کچھ وقت ہے ہمارے پاس ان چیزوں کو لے کے چلنے کا. آئیڈیلی تو بات بالکل مناسب ہے کہ ملٹری کا کوئی کام نہیں ہے کہ ملٹری کورٹ کسی بھی ایک ڈیولپڈ ورلڈ کے اندر آپ کو نہیں نظر آئیں گے, بٹ دین وی آر ناٹ پارٹ آف اے ڈیولپڈ ورلڈ, اور ہمارے جو ہم یہ بھی ایٹ دا فور فرنٹ آف دا وار آن ٹیرر, جس کی وجہ سے ہمیں جو اتنی زیادہ کمی آئی ہے اس کے فیکٹرز بہت ہیں اسد صاحب, لیکن میرے خیال میں ایک بہت بنیادی فیکٹر یہ بھی ہے کہ پنشمنٹس بھی دی گئی ہیں, اینڈ دیر از بین اے سکیئر کے کچھ ایسا کرنے کے اوپر کچھ انجام بھی برا ہوتا ہے. تو میں بھی شاید میری تو امید یہ ہے ایز این انڈیپینڈنٹ اینالسٹ, ذاتی میری رائے میں کہ اگر ملٹری کین پش اٹ ویو تھرو تو یہ ملک کے لیے کے مفاد میں ہے کہ کچھ عرصے تک ہمیں ملٹری کورٹس کی شاید ضرورت رہے.
جی اچھا, اب بات ہے ذرا ایک اور ایف اے ٹی ایف کا معاملہ ہے. آپ کو معلوم ہے پاکستان گرے لسٹ میں ہے, پاکستان کے فارن منسٹر یہ کہہ رہے ہیں کہ $10 بلین جو ہے وہ نقصان ہوتا ہے, اور اگر بلیک لسٹ میں جاتے تو یہ نقصان بڑھ سکتا ہے. بھارت ان کے بقول کوشچن بھی ان کی پاکستان بلیک لسٹ میں جائے. سو دوسری جانب اب اقوام متحدہ نے پہلی بار اپنی نوعیت کی ایک قرارداد منظور کی گئی ہے جس میں تمام رکن ممالک سے یہ کہا گیا ہے کہ وہ ٹیرر فائنانسنگ کے خلاف ایکشنز لیں اور جو بھی لاز موجود ہیں قوانین موجود ہیں ان پہ عمل درآمد کریں. سو اب یہ تو انٹرنیشنل پلیٹ فارم سے بھی یہ باتیں ہو رہی ہیں, سو کسی بھی طرح کی اگر کوئی لیت و لال ہے یا اب پاکستان پوری فورس کے ساتھ اپنے لا امپلیمنٹ کرنا چاہتا ہے تاکہ ایف اے ٹی ایف میں اس کی کیٹیگری بہتر ہو سکے.
صاحب اسے میرا ایک تھوڑا سا چیز دیکھیں, آپ تو ہمیں انٹرنیشنل لیول پر وہ آپ نے بالکل مناسب بات کی کہ یو این کا بھی پریشر ہے, دا ہول ورلڈ از آن ون سائڈ بیکاز ہم سب کا کامن انٹرسٹ جو ہے دنیا کا گلوبل انٹرسٹ از دا وار اگینسٹ ٹیرر. کسی بھی جگہ نہیں ہے, آپ کو ٹیرر نہیں چاہیے. پاکستان کے کچھ سرکمسٹانسز کانٹیکسٹ ایسا رہا ہے کہ ہمارا ہم نے بہت اس پہ سفر کیا, لیکن مجھے زیادہ افسوس ایک چیز کا ہوتا ہے اور وہ افسوس اس چیز کا ہوتا ہے کہ ڈومیسٹکلی لوکلی اندر سے پاکستان کے اندر جو ہمارے اپنے سیاستدان ہیں, اسپیشلی سمبڈی لائک بلاول بھٹو زرداری ینگ مین, ان کا ایسے موقع پر کچھ اسٹیٹمنٹ یوں دے دینا کہ ہم نے جتنے بھی کوئی دہشت گرد وغیرہ تھے ان کو اسٹیٹ میں ایسا کر کے ان کو ایک ریفیوج دے دیا سو دیٹ کہ انڈین ایئر کرافٹ ہے ان کو, میں کہنا یہ چاہ رہا ہوں آل دو کہ ان سب کو یہ سوچنا چاہیے, ہمارے تمام سیاستدانوں کو اکراس دا بورڈ ان آل دا پارٹیز دیٹ دے آر دیئر, کہ ایسی اسٹیٹمنٹ دینے سے فائدہ کس کو ہے. آئی تھنک بنیادی بات میں کر رہا ہوں, یہ اس کے ہمیں نقصان ہی ہے. آپ باقی سیاست کریں, کچھ بھی کریں, کنفرنٹ کریں, ہر طریقے سے اپوز کریں گورنمنٹ کی پالیسیز کو ان کو, لیکن کچھ ایسے ایریاز میں جن کا امیڈیٹ کانٹیکسٹ ہے, بالکل امیڈیٹ فیوچر میں ہمیں ان کا بہت بڑا نقصان ہو سکتا ہے, اس کے بارے میں اگر بڑی بڑی پارٹیز ہماری وہ اس کے بارے میں سوچتی نہیں ہے کہ ان کی بات کرنے سے کتنا نقصان ہوگا, آئی تھنک دین دیٹ از ویری بیڈ. اور لوکلی اگر ہم اپنے بارے میں خود اپنے معاملات ٹھیک نہیں کر سکتے انٹرنلی پاکستان کے اندر, تو ہم یو این سے کیا کہیں گے, یا مطلب ہمیں تو پریشانی کا بہت زیادہ سامنا کرنا پڑے گا.
جی بہت شکریہ آپ کا کرنل محمد علی احسان صاحب, آپ نے ہمیں جوائن کیا. ڈاکٹر پروفیسر مہدی حسن صاحب آپ کے بھی ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین ایک بریک کے بعد واپس آتے ہیں پروگرام کے اگلے حصے پہ بات کرتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے دیکھیے سنیے سیو کیجیے فالو کیجیے,
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو اب ایپ اسٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
اور سامعین اب بات کرتے ہیں پاکستان کے اندر پیٹرولیم پرائسز, اس کی قیمتوں میں یعنی تیل کی مصنوعات کی قیمتوں میں اضافہ. اور پاکستان کے اندر اس وقت جو تحریک انصاف کی حکومت ہے, پنجاب کے اندر ہے, وفاق کے اندر ہے, کے پی میں ہے, اس کے اوپر بالخصوص یہ چونکہ پیٹرولیم کے معاملات وفاقی کابینہ کے وفاقی حکومت کے پاس ہوتے ہیں, سو جب سے میں یہ حکومت آئی ہے ڈالر کی پرائسز اوپر گئی ہیں اور اس کے سبب غیر معمولی دباؤ ہے. جس بندے سے بھی پاکستان کے اندر آپ بات کریں وہ یہ کہتا ہے کہ مہنگائی بہت بڑھ گئی ہے, اس میں ہوش ربا اضافہ ہوا ہے. اور اس میں یہ پاکستان کے فائنانس منسٹر بھی یہ بات تسلیم کرتے ہیں, پاکستان کے وزیر اعظم بھی یہ بات تسلیم کرتے ہیں, لیکن اس کے باوجود تیل کی قیمتوں میں تھوڑا اور اضافہ آج کیا گیا ہے. ماہرین کی رائے ہے کہ یہ اضافہ مزید جو ہے وہ مہنگائی کی صورت میں وہ سامنے آئے گا اور جس سے عوام کے لیے مشکلات بڑھ جائیں گی. ایک رپورٹ سنتے ہیں اور اس کے بعد پھر اس کے اوپر انالیسز لیتے ہیں.
پاکستان میں ایک بار پھر پیٹرولیم مصنوعات کی قیمتوں میں اضافہ کر دیا گیا. پیٹرول کی قیمت میں 6 روپے فی لیٹر کا اضافہ ہے, جبکہ ہائی سپیڈ ڈیزل کی قیمت میں بھی 11 روپے 17 پیسے فی لیٹر کا اضافہ تجویز کیا گیا تھا, مگر وہ بھی 6 روپے مہنگا کیا گیا, جبکہ لائٹ ڈیزل اور مٹی کے تیل کی قیمت میں 3-3 روپے فی لیٹر کا اضافہ کیا گیا ہے. اوگرا کے جاری کردہ نوٹیفیکیشن کے مطابق 6 روپے اضافے کے ساتھ پیٹرول کی نئی قیمت 58.89 روپے, ہائی سپیڈ ڈیزل کی نئی قیمت 117.43 روپے, جبکہ مٹی کے تیل کی نئی قیمت 89.31 روپے فی لیٹر مقرر کی گئی ہے. لائٹ ڈیزل کی قیمت میں 3 روپے فی لیٹر اضافہ کیا گیا ہے, جس کے مطابق لائٹ ڈیزل 80.54 روپے فی لیٹر دستیاب ہوگا. اگست 2018 سے اپریل 2019 تک وفاقی حکومت نے 4 مرتبہ پیٹرولیم مصنوعات کی قیمتوں میں اضافہ جبکہ 3 مرتبہ کمی کی, جبکہ 1 ماہ قیمتوں کو برقرار رکھا گیا. وفاقی وزیر اطلاعات و نشریات فواد چودھری کہتے ہیں کہ پیٹرول درآمد کیا جاتا ہے اور قیمتیں عالمی مارکیٹ سے منسلک ہیں. سابق وزیر اعظم نواز شریف کے دور میں پیٹرول کی عالمی مارکیٹ میں قیمتیں انتہائی کم تھیں.
پیٹرول ہم کوئی پیدا تو نہیں کرتے ہیں, پاکستان میں تو نہیں آتا ہے, باہر کی قیمتوں سے جڑا ہوا ہے. نواز شریف کے دور میں تو یہ جو تیل تھا وہ 38-40 ڈالر اب بیرل پہ آ گیا تھا, اب قیمتوں میں اضافہ ہوا ہے.
قیمتوں میں اضافے سے متعلق پاکستان پیپلز پارٹی کی مہرین رزاق بھٹو نے کہا کہ ایک ایسے وقت میں جب عالمی سطح پر قیمتیں کم ہو رہی ہیں، پاکستان میں اس حکومت کی نااہلی کی وجہ سے قیمتوں میں اضافہ ہو رہا ہے۔
اس چیز کا شاید نرس کو نوٹس لینا چاہیے کہ پیٹرول پرائسز انٹرنیشنل مارکیٹ میں ڈے بائی ڈے کم ہو رہی ہیں اور پاکستان میں دن بدن اس کا اضافہ ہوتا جا رہا ہے، 100 نہیں بلکہ 200-300% کا، اور کوئی اکاؤنٹیبلٹی نہیں ہے کہ اتنے ٹیکسز جو ہیں وہ غریب عوام جو اپنی زندگی جو ہے وہ بلو پاورٹی لائن اپنی گزار رہے ہیں، دی ڈونٹ ہیو منی فار ایجوکیشن اور ہیلتھ کے لیے، تو وہ اس مہنگائی سے کس طرح مقابلہ کر سکیں گے۔
پیٹرولیم مصنوعات کی قیمتوں میں اضافے کی وجہ سے عوام شدید مشکلات کا شکار ہو رہے ہیں، کیونکہ اس سے مہنگائی کا نیا طوفان آنے کا امکان ہے۔ پیٹرولیم مصنوعات کی قیمتوں میں اضافے کی ایک بڑی وجہ ڈالر کی گرتی قیمت بھی ہے۔ گزشتہ اگست میں امریکی ڈالر کے مقابلے میں پاکستانی روپے کی قدر 123 روپے تھی، جبکہ آج امریکی ڈالر 142 روپے کا ہو چکا ہے۔ علی رانا، اردو وی او اے، اسلام آباد۔
جی سامعین، یہ پیٹرولیم قیمتوں میں اضافہ جو ہے وہ نیچے کس طرح سے ٹرکل ڈاؤن ہوگا، اور آلریڈی جو حکومت دباؤ میں ہے مہنگائی کے اوپر، اس کے اوپر کیا پولیٹیکل اس کو چیلنجز یا پریشرز فیس کرنا پڑیں گے؟ ڈاکٹر عابد قیوم سلیری صاحب ہمارے ساتھ ہیں، ہیڈ سسٹینیبل ڈیولپمنٹ پالیسی انسٹیٹیوٹ۔ اس کے علاوہ حکومت پاکستان نے جو وفاقی ایڈوائزری کونسل معاشی امور کے اوپر تشکیل دے رکھی ہے، اس کے عام رکن ہے ڈاکٹر شاہد حسن صدیقی صاحب، ممتاز ماہر اقتصادیات ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ ڈاکٹر عابد قیوم سلیری صاحب، اپوزیشن یہ کہہ رہی تھی کہ مارکیٹ میں قیمتیں کم ہو رہی ہیں، یہ ایک ٹرو پکچر ہے یا واقعتاً یہ پیٹرولیم پرائسز جو ہیں اس میں اضافہ حکومت کی مجبوری ہے، وہ بھی ایسے وقت میں جب آلریڈی اس کے اوپر شدید تنقید ہے؟ کتنا مشکل یا آسان فیصلہ ہے اور اس کے کیا اثرات آپ دیکھتے ہیں؟ جی ڈاکٹر شاہد حسن صدیقی صاحب، آپ اسی سوال کو رسپونڈ کیجیے گا پلیز۔ جی ڈاکٹر شاہد حسن صدیقی صاحب، آپ مجھے سن سکتے ہیں؟ جی ڈاکٹر صاحب، ہم پیٹرولیم مصنوعات پہ بات کر رہے ہیں کہ اور اس کا ٹرکل ڈاؤن افیکٹس اگین عوام کے اوپر دباؤ کی صورت میں ہوں گے۔ عوام پہلے جو ہیں بہت زیادہ نالاں ہیں، تنگ ہیں، دباؤ میں ہیں، حکومت کے اوپر تنقید بھی ہو رہی ہے، کیوں کر یہ ناگزیر تھا؟ کیا حکومت اسے اوائڈ کر سکتی تھی اس اضافے سے؟
ہیلو،
جی
ہیلو،
جی ڈاکٹر صاحب، آپ کو میرا سوال سننے میں ملا ہے؟
جی آپ کا آواز ابھی سمجھ گیا میں آپ کا سوال۔
جی
تو دیکھیے، ایسا ہے کہ یہ حکومت نے جو پیٹرولیم مصنوعات کی قیمتوں میں اضافہ کیا ہے اس کی کئی وجوہات ہیں، ان میں سے اہم یہ ہے اس حکومت نے خود جو ٹیکسوں کی وصولی کا ہدف رکھا تھا اقتدار میں آنے کے کچھ عرصے بعد جب منی بجٹ دیا تھا، اس میں مارچ تک 336 بلین روپیز کی کمی ہوئی ہے اس ہدف میں، جو کہ انہوں نے کم کرنے کے بعد رکھا تھا، ریڈیوس ہدف۔ دوسری بات یہ تھی کہ عمران خان صاحب نے یہ کہا تھا کہ پچھلی حکومتوں کو لوگ ٹیکس اس لیے نہیں دیتے تھے کہ ان کو حکومتوں پر اعتبار نہیں تھا، وہ پیسہ کھا جاتے تھے، لیکن اب جو فگرز اسٹیٹ بینک نے ریلیز کی ہیں اس میں ٹیکس کی کارکردگی جولائی سے مارچ تک اس سے خراب ہے جو گزشتہ حکومت کے دور میں تھی، اس کا مطلب یہ کہ وہ اس فارمولے کے مطابق اعتبار بد اعتبادی بڑھی ہے۔ دوسری بات یہ کہ حکومت نے طاقتور طبقوں کو کچھ برات دی اور وہ برات کی بجٹ خسارہ بڑھا کر ٹیکسوں کی چوری روک کے نہیں دی، اور اب آئی ایم ایف کہہ رہے ہیں کہ جی بجٹ خسارہ کم کریں۔ تیسری بات یہ تھی کہ جو انہوں نے جو بھی نقصانات پبلک سیکٹر کے تھے وہ بڑھے، اس کو روکنے کی کوشش نہیں کی، اور ایک اور اہم بات یہ ہوئی کہ جو پچھلے ٹیکس حکومت نے ٹیکس ایمنسٹی دی تھی تو عمران خان صاحب نے کہا تھا کہ جی میں آ کے تحقیقات کر کے ان کو ری اوپن کروں گا، تو ایف ٹی آر نے ری اوپن کیے، تو 22 جنوری کو ہم نے ایک ٹیکس وہ کر دیا کہ جو پرائم منسٹر سیکرٹری نے کہ وہ تحقیقات بند کر دیں، تو یعنی ٹیکس جی ڈی پی ریشو اس حکومت کے دور میں گر گیا، کرنٹ ایکسپینڈیچر بڑھ گئے اور بجٹ خسارہ جو تھا وہ پچھلے سال کے مقابلے میں زیادہ رہا۔ اب اس کو کم کرنے کے لیے، ان نقصانات کو پورا کرنے کے لیے جو ہے حکومت نے پیٹرولیم مصنوعات کی قیمتوں میں اضافہ کیا ہے، یہ مجبوری نہیں تھی۔ اگر آپ کو اس ایک اور اینگل سے دیکھ لیں کہ 1 مارچ کو عمران خان صاحب نے یہ کہا تھا کہ جی یہ جو پچھلی حکومت ٹیکس لگا رہی ہے پیٹرولیم مصنوعات پر، یہ غلط ہے، ہم یہ نہیں ہونے دیں گے، لیکن اس کے مقابلے میں اب ٹیکس زیادہ ہیں پیٹرولیم مصنوعات پر، تو یہ تو عوام پر کو کچلا گیا ہے، اور میں سمجھتا ہوں اس کے بڑے منفی اثرات مرتب ہوں گے اس کے۔
جی ڈاکٹر عابد سلیری صاحب نے بھی ہمیں جوائن کیا ہے. ڈاکٹر صاحب آپ کا تفصیلی انٹروڈکشن بھی ہم کرا چکے ہیں. یہ جو پیٹرولیم مصنوعات میں اضافہ ہے کہ ایسے بچا جا سکتا تھا, ٹیکس وصولیوں کا جو ہدف ہے وہ پورا نہ ہونے کی وجہ سے برڈن ڈالا گیا ہے, یا انٹرنیشنل مارکیٹ کے اندر جو پرائسز ہیں اس کے ساتھ ایڈجسٹمنٹس کی گئی ہیں, لیکن جو بھی ریزن ہے عوام کے لیے بہت مشکل بظاہر یہ لگ رہا ہے اور کافی سخت رد عمل یہ ریئیکشن آ رہا ہے.
دیکھیے اس وقت اگر آپ دیکھتے ہیں پیٹرولیم کی قیمتوں میں اضافہ, تو اس کے دو فیکٹرز ہیں. ایک تو جو فلکچویشن انٹرنیشنل مارکیٹ میں ہے پیٹرولیم پروڈکٹ کے ریٹ میں, وہ تو ہائی ہے, لیکن دوسرا یہ ہے کہ ڈالر کی جو اپریسیشن ہے, روپی کی جو اپریسیشن ہے, اس کی وجہ سے بھی پیٹرولیم کی مصنوعات کی قیمتوں میں اضافہ کرنا ضروری ہے. کیونکہ آپ کے روپے کی قدر جو ہے اگر وہ 30% کم ہوئی ہے پچھلے ایک سال میں, تو اس تناسب سے آپ کا امپورٹ بل اور اسپیشلی پیٹرولیم کا امپورٹ بل ہے وہ بھی بڑھا ہے, اور ڈیفینیٹلی اس کو بل کو بڑھنے کا جو امپیکٹ ہے وہ فسکل ڈیفیسٹ جس طرح کا چل رہا ہے اس وقت حکومت کا, وہ اس کو سب کو جواب نہیں کر سکتی, اور اس کو کنزیومر کے لیے پاس آن کرنا اس کے ضروری ہے. اگر وہ اس کو نہیں کرے گی تو فسکل ڈیفیسٹ جو ہے وہ اتنا سسٹینیبل ہو جاتا کہ وہ شاید وہاں پہ پھر جو مائکرو اکنامک اسٹیبلٹی ہے.
صحیح, لیکن اگر ڈاکٹر صاحب یہ دباؤ بھی بڑھتے ہیں تو پھر پولیٹیکل اسٹیبلٹی بھی تو نہیں آتی ہے, کیونکہ پھر اپوزیشن جماعتیں ہیں, آف کورس ان کا بھی ایک نقطۂ نظر ہے, اور جیسے انالیسز نظر آتے ہیں بظاہر اس میں وہ جلتی پہ تیل کا کام بھی دے سکتے ہیں, تو پھر پولیٹیکل اسٹیبلٹی اگر نہ آئے تو اوور آل اکنامک جو اشاری ہیں ان کو سنبھالنا وہ بھی خاصا مشکل ہو جاتا ہے. سو گورنمنٹ کے لیے آپشنس کیا ہیں؟
لیکن گورنمنٹ سچویشن میں گورنمنٹ سات پرسینٹ اس کے اپنے ریزرو ہوتے, ایکسپورٹ کے پیسے ہوں, اس کے انویسٹمنٹ کے پیسے ہوں, تو پھر تو گورنمنٹ کے پاس اتنے ڈالر ہوں گے جس کی وجہ سے وہ قیمت جو ہے اس کو بھی نیچے نہ گرنے دے. جب بھی مارکیٹ کو پریشر ہو وہ اپنے کچھ ملین ڈالر جو ہیں وہ مارکیٹ میں اوپن مارکیٹ میں سیل کر کے چل سکتے, تو اسی حساب سے وہ پیٹرولیم پرائسز پہ بھی سبسڈی ہے. وہاں پہ جو پرائز آج بڑی ہے کرنسی ڈیپریسیشن کی وجہ سے یا انٹرنیشنل مارکیٹ کو اس کو ڈراپ کر سکتے ہیں, لیکن اگر یہ نہیں ہے تو کسی نہ کسی کو تو یہ کرنا ڈسیزن جو ہے وہ کرنا پڑے گا. تو میرا خیال ہے کہ سیاسی طور پہ حکومت جو ہے اس کے لیے یہ زیادہ نقصان دہ کام ہوتا ہے. تو یہ آپ یہ کہہ سکتے ہیں کہ ساری جو چیزیں ہو رہی ہیں یہ جتنی نقصان دہ عوام کے لیے ہے, جتنی تکلیف دہ عوام کے لیے ہے, اتنی تکلیف دہ جو ہے کے لیے بھی ہے, کیونکہ
صحیح. ڈاکٹر شاہد حسن صدیقی صاحب, اس کو سم اپ کیجیے گا, پولیٹیکل کیپیٹل اگر لوز ہوتا ہے پولیٹیکل اسٹیبلٹی کیسے آئے گی, اور واحد حل کیا ہے؟ ایک تو یہ کہ اویئرنیس کا بھی انفیکٹ لیول کم ہے, آف کورس مارکیٹ میں بھی جو اتار چڑھاؤ آتے ہیں, جو ڈیپریسیشن ہوتی ہے روپی کی ویلیو میں, ہر چیز کا امپیکٹ ہے, لیکن لوگ اس امپیکٹ کو دیکھنے سننے کے بجائے الٹیمیٹلی جو ہے وہ دباؤ حکومت پہ بڑھاتے ہیں, اور جائز طور پر اس لیے بھی کہ بذات خود جو فائنانس منسٹر ہیں وہ اپنے دور میں اس طرح کے اضافوں کی بڑی کڑی الفاظ میں وہ تنقید کرتے رہے ہیں.
بالکل آپ نے صحیح کہا. دیکھیے میں آپ کو بنیادی مسئلہ بتا دوں کیا ہے. پہلا مسئلہ یہ ہے کہ عمران خان صاحب نے یہ قوم سے وعدہ کیا تھا کہ اقتدار میں آنے کے 100 دن کے اندر ہم انصاف پر مبنی ٹیکسوں کی پالیسی نافذ کر دیں گے, وضع نہیں کریں گے بلکہ نافذ کر دیں گے. اب وہ کئی مہینے ہو گئے وہ نہیں کی, اور اگلا بجٹ جو بن رہا ہے اس میں بھی نہیں کریں گے, یعنی اگلے سال بھی یہی پوزیشن رہے گی اور غالباً 2023 تک یہی ہوگا. تو دوسرا انہوں نے کہا تھا کہ جی ہم 8,000 ارب روپے ٹیکس ہدف کر کے دکھائیں گے, اب اس سال تو 4,000 ارب ہو رہے ہیں, تو کوئی تبدیلی تو آئی نہیں. ٹیکس جی ڈی پی گرا ہے, تو یہ گرا کیوں ہے اس کا تو ان کو جواب دینا ہوگا نا. دوسری بات یہ تھی کہ اس نقصان کو یہ پورا کر رہے ہیں. دوسرا بڑی اہم بات ہے جو ابھی کی, ڈالر کی قدر جب بڑھتی ہے روپے کی قدر گرتی ہے تو حکومت اس پر ٹیکسز بڑھا دیتی ہے, کیونکہ حکومت جو ہے وہ پاک روپیز پر لگاتی ہے, لیٹر پہ نہیں لگاتی. تو اگر ڈالر جو تھا وہ 100 روپے کا تھا تو ٹیکس لگائے گئے 17%, مثال کے طور پر اب 140 روپے کا ہو گیا تو اس پہ بھی 17% لگا دیے. تو آپ تو روپے کی قدر سے اپنی ٹیکسوں کی آمدنی پیٹرول کی مد میں بڑھا رہے ہیں, آپ تو فی لیٹر کرتے تو یہ تو انہوں نے اپنا اس کا ذریعہ بنا لیا. تیسری بات یہ تھی کہ جب آپ اس طریقے سے کریں کہ 1 مارچ کو پچھلی حکومت انہوں نے تحریک انصاف نے کریٹیسائز کیا تھا کہ جو آپ یہ ٹیکسز لے رہے ہیں پیٹرول پر یہ غیر منصفانہ ہے, اس وقت سے آج تک عالمی منڈی میں تیل کی قیمتوں میں کوئی بڑا اضافہ یا کمی نہیں ہوئی, لیکن ہمارے ریٹس جو ہے نا اس میں بڑا زبردست اضافہ ہو گیا. تو یہ بات واضح ہے کہ ٹیکسوں کی چوری کے نقصانات, کرپشن کے نقصانات، پبلک سیکٹر انٹرپرائزز کے نقصانات، کرنٹ ایکسپینڈیچر جو بڑھ رہا ہے، ان سب کے نقصانات کو پورا کرنے کے لیے ٹیکس چوری روکنے کے بجائے بجلی، پیٹرول اور گیس کے درخت بڑھانے کا سلسلہ پچھلی حکومتوں نے شروع کیا، وہی ایگزیکٹلی یہ کر رہے ہیں. اور اگر آپ اس طرح دیکھیں کہ معیشت ہماری جس سمت میں جا رہی ہے تو اس کا لازمی نتیجہ یہ ہے کہ تو اور خراب ہوگا. مثلا ایف ڈی آئی جو ہے اس حکومت کے دور میں پچھلی حکومت کے مقابلے میں 22% گر گیا. افراد زر پچھلے سال 3.9 تھا، اب 9.4 ہے، ابھی ریلیز کیا مارچ میں. تو عوام کو تو آپ دو طرف سے کچل رہے ہیں، کیونکہ افراد زر 3.9 اوسط تھا، اب 9.4 ہو گیا. تو سوال تو صرف یہ ہے کہ اس سال جو قرضے بڑھ رہے ہیں وہ 10 ارب ڈالر کے بڑھے 7 مہینے میں. نواز شریف کے دور میں ایک سال میں 8 ارب ڈالر کے بڑھے تھے، اب 7 مہینے میں 10 ارب بڑھ گئے. اس سال جو ٹوٹل قرضے بڑھ رہے ہیں وہ 5000 بڑھ رہے ہیں. تو عوام کو تو آپ کچل رہے ہیں، کیونکہ ان کا اس کے جو سود ہے وہ بھی عوام دیں گے. ٹیکس وصولی بھی نہیں بڑھ رہی، مہنگائی بھی بڑھ رہی ہے. تو یہ مطلب ہے کہ اپنی پالیسیاں یہ ناکام ہیں، اس کو صحیح کرنے کے بجائے بجلی کے نرخ ابھی بڑھنے ہیں، گیس کے نرخ ابھی بڑھنے ہیں، روپے کی قدر ابھی مزید گرنی ہے، شرح سود میں مزید اضافہ ہونا ہے. تو یہ تمام، اور جو ہماری گروتھ ریٹ تھا پچھلے سال تھا 5.2، اس سال شاید کہہ رہے ہیں کہ 3.5 ہوگی، اسٹیٹ بینک کہہ رہا ہے. تو پھر ہوا کیا؟ تبدیلی تو کہیں بھی بہتر نظر نہیں آئی، جتنی بہتری ہے جتنی ہے وہ نیگیٹو جا رہی ہے. اس کو سوچنے کی ضرورت ہے.
ڈاکٹر عابد سلیری صاحب، اگر ایک جنیرک اکانومی کی سچویشن پہ تھوڑی سی ہمیں اگر آپ اپڈیٹ دے دیں کہ ایڈوائزری کونسل جتنے چیلنجز ہیں، بھلے وہ ٹیکس کلیکشنز کے ہیں، ٹیکس ریونیو بڑھانے کے ہیں، بظاہر جتنے کلیم تھے وہ ابھی تک پورے ہوتے ہوئے نظر نہیں آ رہے ہیں. ہمیں یہ سننے کو ملتا ہے کہ چونکہ اوور ہالنگ ہو رہی ہے پوری ہر لحاظ سے سسٹم، یا ریسٹرکچرنگ ہو رہی ہے، ٹائم لگے گا. لیکن اس وقت ایکچوئل کنڈیشن کیا ہے؟ ایڈوائزری کونسلز کی وریز کیا ہیں، یا ان کی سجیشنز کتنی امپلیمنٹ ہوتی ہیں، ان کے پیش نظر اور حکومت کے پیش نظر کیا ہے؟ اور آپ ایک بحثیت ایک انڈیپینڈنٹ انالسٹ کے اور اکنامک انالسٹ کے ہمیں بتائیے گا کہ کوئی امید کی کرن آپ کے سامنے ہے کہ نہیں، کہ یہ معاشی دباؤ، یہ مشکلات یہ ٹلتی ہوئی نظر آتی ہیں کچھ؟
میرا خیال ہے اکانومی کے لیے سب سے، اگر میں دیکھتا ہوں پاکستان کی پچھلے 8 مہینوں میں، تو ہمیشہ سے اکانومی کا جو مین پلر ہوتی ہے وہ انسرٹینٹی ہوتی ہے، وہ انپرڈکٹیبلٹی ہوتی ہے. تو اگر غیر جتنی صورت حال ہوتی ہے تو وہاں پہ اکانومی نہیں چل سکتی. اور یہ کچھ پاکستان کی اکانومی کے ساتھ ہوا. آئی ڈی اسپیکنگ ہمیں پچھلے حکومت کو آتے ہی آنے سے بچانا چاہیے تھا، تاکہ ایک جو سرٹینٹی آ سکتی کہ ڈالر روپیشن جو ہے اس طرح کے ہوں گے، اور لوگ جو ہے وہ اپنے کاروبار زندگی جو ہے وہ سرکول سے چلا سکتے. تو پہلی چھ سات کے آج ہے جو ہم نے جو ایک اس کی وجہ سے ہوا جو ہے کہ جن کے پاس ہوئے ہیں وہ بیچارے بالکل ہی، لیکن جن کے پاس تھا انہوں نے بھی اپنی ہر طرح کی انویسٹمنٹ، ہر طرح کی ٹرانزیکشن جو ہے ہالٹ کر رکھی ہے. اس وقت پاکستان میں ڈالرائزیشن آف اکانومی چل رہی ہے، کیونکہ روزانہ کوئلہ جو بیٹھا ہے آنے میں سے ہے وہ یہ کہہ دیتا ہے کہ جی آئی ایم ایف کے پاس جاتے ہی ڈالر 200 روپے کا ہو جائے گا، 180 کا ہو جائے گا، 170 کا ہو جائے گا. تو جس کے پاس سے چار پیسے ہیں وہ تھوڑی پیسے ڈالر کھینچنے کی کوشش سے لگ جاتا ہے، جس سے پیرس بائنگ ہو رہی ہے. تو اسپیکولیٹو بائنگ کی وجہ سے بھی آپ کو ڈالر کی قیمت میں روزانہ 40-50 پیسے اضافہ جو ہے وہ نظر آ رہا ہے. تو میرا ویسے خیال یہ ہے تو پھر کامن لوگ ہیں پتا ہوگا کہ ان کو کس چیز کے لیے کوپنگ میکنزم اتنا تیار کرنا ہے. اس وقت کیونکہ پتہ ہی نہیں ہے، اور یہ چیز جو ہے یہ روزانہ کی بنیاد پہ یہ اکانومی کی بنیادیں جو ہے وہ
بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا ہے آپ نے. لیکن ڈاکٹر صاحب 30 سیکنڈ میں، یہ آئی ایم ایف والے اینگل پہ اگر حکومت آئی ایم ایف کے پاس جاتی ہے تو پھر کوئی اکنامک سرٹینٹی ہو سکتی ہے، کچھ اسٹیبل ہو سکتی ہے معیشت؟ ڈاکٹر شاہد حسن سے دیکھیے.
جی عارضی ہوگی. میں نے 93 سے اب تک جتنے پروگرام دیکھے ہیں تو 3 سال یا جتنے عرصے پروگرام چلتا ہے ایک عارضی اسٹیبلٹی آتی ہے، اور اس سے اگلے مہینے سے حکومت معیشت ڈی اسٹیبلائز ہو جاتی ہے. ہم اسی سمت میں جا رہے ہیں. پچھلے سال ستمبر 16 میں پچھلا پروگرام ختم ہوا،
अक्टूबर से डी स्टेबलाइजेशन हो गया, रिजर्व गिरने शुरू हो गए, एग्जैक्टली उसी रास्ते पर हम जा रहे हैं। आरजी स्टेबलाइजेशन होगा, मईशत सरल महसूस हो जाएगी, लिहाजा आवाम की तकालीफ बढ़ेंगी, ये बिल्कुल वाज़ह है।
बहुत शुक्रिया डॉक्टर शाहिद हसन सिद्दीकी साहब, आपने हमें ज्वाइन किया। डॉक्टर आबिद गियूम सुलेहरी साहब, आपके भी हम ममनून हैं कि आपने हमारे लिए वक्त निकाला। सामिन, ये वॉइस ऑफ अमेरिका वाशिंगटन है और बात हम करते हैं ज़रा तुर्की की सियासत के ऊपर। इस सेगमेंट के अंदर स्पोर्ट्स का सेगमेंट आज हम नहीं कर पाएंगे, और तुर्की में आपको मालूम है कि बलदियाती इंतखाबात है, लेकिन इन इंतखाबात को सदर तैयब उर्दोगान के लिए बड़ी अहमियत का हामिल समझा जा रहा था, और पहले से ही एंटिसिपेट किया जा रहा था कि दो बड़े शहर जो है अंकारा और इस्तांबुल, वहाँ पर उनकी पार्टी की जो हुकूमत है, पार्टी की जो ग्रिप है वो कमज़ोर हो रही है, ख़ासतौर पर अंकारा के ऊपर, और उनका पिछले 15 साल से उनकी पार्टी का इकतदार है, और उसको जस्टिस एंड डेवलपमेंट पार्टी को बड़ा धचका लगा है कि इन दोनों बड़े शहरों में वो इंतखाबात जो है मकामी इंतखाबात वो हार गए हैं। इस शिकस्त का बड़े कैनवस के ऊपर वसी दरमानों में प्रेसिडेंट तैयब उर्दोगान के लिए क्या मतलब है, इसका जायज़ा लेंगे, आपके सामने तजिया पेश करेंगे। हमारे साथ हैं डॉक्टर फुरकान हमीद साहब, कॉलमिस्ट हैं, तजियाकार हैं, पाकिस्तान के बड़े नेटवर्क के लिए लिखते हैं, और टर्किश रेडियो एंड टेलीविजन TRT उसके हेड हैं उर्दू सेक्शन के। डॉक्टर साहब बेहद शुक्रिया आपका। जस्टिस एंड डेवलपमेंट पार्टी की ये शिकस्त इन दो बड़े शहरों में, क्या उसकी वजूहत थी और क्या इसके अंदर पैगाम है प्रेसिडेंट उर्दोगान के लिए?
ऐसी देखा जाए इक्तसादी सूरत हाल जो थी पिछले 2 सालों से बड़ी खराब चली जा रही थी, जिसकी वजह जो है इसके असरात जो है वो लाजमी तौर पर अगर बलदियाती इंतखाबात हुए उस पर या जो है अगर आम इंतखाबात होते उस पर भी पड़ने थे। यही वजह कि अब बलदियाती इंतखाबात चूंकि अब हुए हैं तो उसके असरात जो है वो उस पर पड़े हैं। लेकिन आपको साथ साथ ये भी बताता चाहूँ कि पिछली दफा भी अंकारा में और इस्तांबुल में बड़ा टफ कंपटीशन हुआ था इन दोनों जमातों के दरमियान, उस वक्त जो है तकरीबन बहुत ही कम मार्जिन से जो है आग पार्टी जस्टिस एंड डेवलपमेंट पार्टी जीती थी और बहुत ही कम मार्जिन से वो रिपब्लिकन पीपल पार्टी हारी थी। इसी तरह इस्तांबुल में भी यही हुआ था, जस्टिस एंड डेवलपमेंट पार्टी जीत गई थी, मार्जिन बहुत ही कम था। अगर अब इसको जो है वो आप रिजल्ट देखा जाए तो तकरीबन इनके वोटों में कोई कमी नहीं आई, यानी वोट जो है वो तकरीबन पिछली दफा भी जो 2014 में बलदियाती इंतखाबात हुए उस वक्त भी जो है 42 और 43% वोट पड़े थे, इस वक्त भी जो है 44% जो है वो जस्टिस एंड डेवलपमेंट पार्टी को वोट पड़े, जबकि इनका इतिहाद जो है वो उसको 51% के करीब वोट पड़े। यानी इस इतिहाद में जस्टिस एंड डेवलपमेंट पार्टी शामिल है और नेशनलिस्ट मूवमेंट पार्टी, दोनों के इतिहाद में 51% से ऊपर जो है वो वोट दिए हैं। ये देखा जाए तो टोटल वोटों में कोई कमी नहीं है, अलबत्ता जो है शहरों में जो है बड़े शहर जो है इनके तीन जो बड़े शहर है अंकारा, इस्तांबुल और अंतालिया, ये तीनों शहर जो इनके हाथ में थे, ये तीनों शहर जो है इनके हाथों से अब निकल चुके हैं। देखते हैं कि इसके असरा जो है वो लाजमी तौर पर सियासत पर भी पड़ेंगे।
जो अगली सियासत में अगले आइंदा जो इंतखाबात हैं, भले वो प्रेसिडेंशियल हों या वो पार्लियामेंट्री हों, सो ये इतिहाद वहाँ पे भी चैलेंज पैदा कर सकता है।
हाँ जी, ये एक्चुअली देखा जाए ये इतिहाद जो है क्योंकि चलेगा मुल्क में, क्योंकि सदारती जो है वो उस निज़ाम कायम हो चुका है, सदारती निज़ाम के लिए जो आइंदे जो 51% जो भी इतिहाद जो वो वोट लेगा वही कोई पार्टी अकेले तरह जो 51% जो है वो वोट नहीं ले सकती। इसलिए इतिहाद जो है दो इतिहाद इस वक्त है, एक इतिहाद जमहूर और एक इतिहाद मिलत के नाम से, और अगर ये दोनों जो है आइंदा भी इसी तरीके से इनका कंपटीशन जो है वो जारी रहेगा।
क्या जस्टिस एंड डेवलपमेंट पार्टी के लिए भी मुमकिन है कि वो इस डैमेज को कंट्रोल कर सके आइंदा प्रेसिडेंशियल इलेक्शन से पहले?
हाँ जी, अकी अगर इन्होंने इक्तसादी सूरत हाल को बेहतर किया, क्योंकि इक्तसादी सूरत हाल पिछले दो सालों से जो है वो इनके कंट्रोल में नहीं है, कसादगुजारी का शिकार है, और इनकी जो ग्रोथ है वो 2.8 के करीब है, जो कि तुर्की में इस पिछले 10-15 सालों से बहुत ही कम है। अगर इन्होंने इक्तसादी सूरत हाल को बेहतर ना किया और आवाम की जो है आवाम के हालात को बेहतर ना किया तो इनको जो है
क्या वजह है? डॉक्टर साहब, ये तो एक एक्सपीरियंस पार्टी है, इतने अरसे से इक्तदार में है, एक टीम होगी उनके पास यकीनन, सो वो इकोनॉमिक चैलेंजेस क्यों है तुर्की के अंदर?
और वो हुआ ये है कि इन्होंने जो है पुराने जो जितने भी इनके साथी थे, रजब तैयब एर्दोगान की जो पुराने साथी थे, वो जो अली बाबा जान और दूसरे मिनिस्टर्स वगैरह, उनके जो है वो तकरीबन टेन्योर खत्म हो गया, उनको चांस नहीं दिया गया, हालांकि उनके दौर में जो है इक्तसादी सूरत बहुत बेहतर हुई थी। इस वक्त जो है इनके दमाद जो है इक्तसादी जो है इक्तसादिया जो है वो उसके हाथों में, और जाहिर है उसके मनफी असरा भी मरतब होते हैं। सब लोग यही कहते हैं कि जो एर्दोगान ने अपने जो है इक्तसादिया तो कब्जा कर रखा है, अपने दमाद को इक्तसाद का वजीर आजम वजीर बना रखा है सारा कुछ अपने घर में, तो उसके मनफी असरा मरतब होते हैं, जबकि पहले ऐसा कभी नहीं था। पहले दोनों टर्म में जो है इनकी पार्टी जो है वो इक्तसादी लिहाज से बड़ी मजबूत थी। जी
बहुत शुक्रिया डॉक्टर फुरकान हमीद साहब, आप हमारे साथ थे, इस्तांबुल से आपने ज्वाइन किया। اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام جہاں رنگ اپنے اختتام کو پہنچتا ہے. پروڈیوسر تھے اسفر امام اور اسد حسن کو اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
اقوام متحدہ کی ایک نئی رپورٹ میں بتایا گیا ہے کہ لگاتار دوسرے سال فن لینڈ نے سب سے زیادہ خوش و خرم ملک ہونے کا درجہ حاصل کیا ہے. جن 156 ملکوں کا سروے کیا گیا ان میں علاقے کے دوسرے ممالک یعنی سویڈن، ناروے، ڈنمارک اور ہالینڈ، سوئٹزرلینڈ، کینیڈا، نیوزی لینڈ اور آسٹریا نے بھی اول آنے والے 10 ملکوں کی فہرست میں جگہ پائی. جنوبی سوڈان کا آخری نمبر رہا اور جنگ سے متاثرہ دوسرے ممالک کا نمبر بھی نیچے تھا. وائس آف امریکہ کی نامہ نگار زیلٹیکا ہوک نے اس بارے میں ایک تفصیلی رپورٹ مرتب کی ہے اور میں ہوں یاسمین جمیل. فن لینڈ طویل سرد موسم، اپنے خوبصورت جنگلات اور وسیع ویلفیئر نظام کے لیے جانا جاتا ہے. اس کی معیشت کا دوسری یورپی معیشتوں سے مقابلہ کیا جا سکتا ہے. فن لینڈ کے لوگوں کو کیا بات آخر خوش باش قوم کا درجہ دیتی ہے، اس بات سے شاید وہ خود بھی واقف نہیں ہیں. ہیلسنکی کی ایک وکیل ایمیلیا کہتی ہیں
Our economy is doing fine and I don't know, maybe we are really close to the nature.
ہماری معیشت اچھی ہے اور مجھے نہیں پتا، ہو سکتا ہے کہ ہم حقیقی معنوں میں فطرت سے قریب ہوں. اور اس کا تعلق یقیناً موسم سے نہیں ہے، جیسا کہ اس ریٹائرڈ جوڑے نے اعتراف کیا. اس کا تعلق موسم سے نہیں ہو سکتا، ہمارے یہاں طویل سرد راتیں ہوتی ہیں، ہو سکتا ہے اس بات کا تعلق سیکیورٹی کی سطح سے ہو. یہ محفوظ ملک ہے، آپ کو ہر وقت خطرہ محسوس نہیں ہوتا اور آپ لوگوں پر اعتماد کر سکتے ہیں. فن لینڈ میں خوش و خرم رہنے کے لیے ماحول کو فطرت تک رسائی، سلامتی، بچوں کی نگہداشت کے کم خرچ کا نظام، مفت تعلیم اور صحت کی دیکھ بھال کے رعایتی نظام سے تقویت ملتی ہے. 10 دیگر ملکوں نے بھی انہی بنیادوں پر اچھی پوزیشن حاصل کی. یہ بات سمجھ میں آتی ہے کہ تنازعات کی لپیٹ میں آئے ہوئے ممالک مثلاً جنوبی سوڈان، وسط افریقی جمہوریہ اور افغانستان کا نمبر اس فہرست میں کیوں نیچے ہے. تاہم دلچسپی کی بات یہ ہے کہ امریکہ دنیا کا سب سے طاقتور ترین ملک اور دنیا کی اول ترین معیشت ہونے کے باوجود برابر نیچے آ رہا ہے اور اس سال اس کا نمبر گر کر 19واں ہو گیا ہے. اقوام متحدہ کی نئی رپورٹ میں امریکہ کی پوزیشن میں گراوٹ کی وجہ مایوسی کو قرار دیا گیا ہے، جو زیادہ تر منشیات کی عادت سے لے کر جوا اور ڈیجیٹل میڈیا کی وجہ سے پیدا ہوئی ہے. جن ملکوں میں گزشتہ 10 برسوں میں سب سے زیادہ بہتری نظر آئی ہے ان میں وسطی اور مشرقی یورپ، افریقہ کے زیریں علاقے اور لاطینی امریکہ کے متعدد ممالک شامل ہیں. بھارت، یمن، شام، بوٹسوانا اور ونیزویلا ان ملکوں میں شامل ہیں جہاں سب سے زیادہ گراوٹ دیکھنے میں آئی ہے. رپورٹ میں ان عوامل کا جائزہ لیا گیا ہے جن سے کسی قوم میں خوشی کی سطح میں کمی بیشی آتی ہے. ان میں اقتصادی صورتحال، سماجی تحفظ، حکمرانی، صحت مند زندگی، بدعنوانی کا نہ ہونا اور فراخ دلی شامل ہے. اقوام متحدہ کے سروے میں پتہ چلا کہ لوگ اس وقت خوشی محسوس کرتے ہیں جب وہ ایک دوسرے کے کام آتے ہیں، لیکن ایسا اس وقت ہوتا ہے جب اس میں ان کی اپنی مرضی شامل ہوتی ہے. رپورٹ کے مطابق سوشل میڈیا پر زیادہ وقت صرف کرنا خوشی میں کمی کا سبب بنتا ہے، خاص کر نوجوان لوگوں میں. ایک اور دلچسپ بات یہ ہے کہ زیادہ تر یہ ہوتا ہے کہ خوش باش لوگ انہی لوگوں کو ووٹ دیتے ہیں جو اقتدار میں ہوتے ہیں. مقبول سیاستدانوں کو حالیہ برسوں میں جو فوائد حاصل ہوئے ہیں ان کی وجہ اداسی کا شکار ووٹروں کو اپنی جانب متوجہ کرنے کی صلاحیت ہو سکتی ہے. تاہم رپورٹ میں اس جانب توجہ دلائی گئی ہے کہ ایسے مختلف عوامل ہیں جو کسی قوم کی خوشی کو متاثر کرنے کا سبب بن سکتے ہیں اور اس کا کوئی سیدھا سادہ اصول نہیں جو تمام صورتوں میں لاگو ہوتا ہو۔ فن لینڈ کی ایک ریٹائرڈ خاتون لینا ویزنس کہتی ہیں،
You just need to remind yourself when you feel about complaining about the weather that we're really
آپ کو چاہیے کہ جب آپ موسم کے بارے میں شکایت کرنا چاہتے ہوں تو محض اپنے آپ کو یاد دلائیں کہ ہم حقیقتاً یہاں خوش باش ہیں اور مسرت کے احساس کے ساتھ سپہر کی چائے کے منتظر ہیں۔ یہ الفاظ تھے فن لینڈ کی ایک ریٹائرڈ خاتون لینا ویزنس کے۔ ایک بات تو صاف ظاہر ہے کہ محض کھلا موسم جب سورج نکلا ہوا ہو خوشی کی ضمانت تو نہیں ہے۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔
یہ وائس آف امریکہ ہے۔ آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں۔ پتہ ہے facebook.com/VOA اردو۔